بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان. وقال تعالى: كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. میرے قابل احترام برادران اسلام، رمضان المبارک کا مہینہ بالکل قریب آ چکا ہے. نبی کریم صلی اللہ تعالی علیہ وسلم رمضان المبارک کے متعلق بڑا اہتمام فرماتے تھے. خود اللہ تبارک و تعالیٰ کے یہاں بھی رمضان کا بڑا اہتمام ہے. روایتوں میں ہے کہ اللہ تبارک و تعالیٰ ایک رمضان کے ختم ہونے سے لے کر دوسرے رمضان کے شروع ہونے تک رمضان کی آمد اور استقبال کے لیے جنت کو مزین فرماتے ہیں. جنت تو ویسے بھی مزین اور سنوری سنواری ہے. قرآن پاک میں باری تعالیٰ کا ارشاد ہے: وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ، کہ جنت کے اندر تمہارے جی جس چیز کو چاہیں گے اور تم جو مانگو گے وہ سب کچھ موجود ہے. اور احادیث میں نبی کریم صلی اللہ تعالی علیہ وسلم کا ارشاد ہے کہ جنت میں ایسی نعمتیں ہیں: مالا عین رات ولا اذن سمعت ولا خطر على قلب بشر، نہ کسی آنکھ نے دیکھی، نہ کسی کان نے ان کا حال سنا، اور نہ کسی کے دل میں اس کا خیال اور تصور آ سکا. ہمارے خیالات اور تصور کی پرواز سے بھی اونچی نعمتیں وہاں موجود. ایسی جنت، اس کو بھی اللہ تبارک و تعالی رمضان کے استقبال اور آمد کے لیے مزین فرماتے ہیں. اس سے آپ اندازہ لگا سکتے ہیں کہ اللہ تبارک و تعالیٰ کے یہاں رمضان کا کس قدر اہتمام ہے. احادیث میں ہے کہ رمضان آنے پر اللہ تبارک و تعالیٰ شیاطین کو مقید فرما دیتے ہیں. یہ شیاطین، یہ جو انسانوں کو گمراہ کرنے کا کام کرتے ہیں، اللہ تبارک و تعالیٰ گویا پہلے ہی سے ان کے اس گویا سلسلے کو بند کر کے مسلمانوں کو اللہ کے ساتھ تعلق اور رابطہ اور رشتہ قائم کرنے کے لیے راہیں ہموار فرماتے ہیں. جنت کے دروازے کھول دیے جاتے ہیں، جہنم کے دروازے بند کر دیے جاتے ہیں. یعنی گویا نیکی کے راستے اللہ تبارک و تعالیٰ کی طرف سے عام کیے جاتے ہیں، اور بدی اور برائی کے راستوں کو قدرت کی طرف سے مسدود کیا جاتا ہے. اسی کو تعبیر کیا گیا جنت کے دروازوں کے کھولنے سے. تو بہرحال یہ اللہ تبارک تعالیٰ کے یہاں اس کا بڑا اہتمام، اور خود نبی کریم صلی اللہ تعالی علیہ وسلم امت کو گویا رمضان المبارک کی وصول یابی کے لیے تیار فرماتے ہیں. جو دعائیں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ہمیں سکھلائی ہیں، ان دعاؤں میں دعاؤں کے ساتھ ساتھ ایک مقصد یہ بھی ہے کہ ہماری تربیت ہو دینی اعتبار سے. ابھی وقت کم ہے، میں اس کی مثالیں دیتا لیکن یہاں ابھی موقع نہیں. یہاں جن دعاؤں کے متعلق میں عرض کرنا چاہتا ہوں کہ اسلام نے جو مختلف دعائیں بتلائی ہیں ان میں یہ بھی ہے کہ بھائی کوئی نئے مہینے کا جب چاند دیکھا جائے تو یہ دعا کی جائے: ہلال و خیرین و رشدین، کہ یہ بھلائی اور ہدایت والا چاند ہو. اللہم اہل لہو علینا بالامن والایمان والسلامت والاسلام. اے اللہ اس چاند کو ہمارے اوپر تو طلوع فرما امن اور سلامتی کے ساتھ اور اطمینان و سکون کے ساتھ. ہر مہینے کا جب نیا چاند دیکھا جائے تو نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ہمیں حکم دیا ہے کہ ان دعاؤں کا اہتمام کریں. رجب کے مہینے کا جب چاند دیکھا جاتا ہے تو اس موقع پر ان دعاؤں کے ساتھ ساتھ مزید ایک دعا نبی کریم صلی اللہ تعالی علیہ وسلم نے بتلائی کہ اس کا بھی پڑھنے کا اہتمام کیا جائے. اللہم اہل لہو علینا, اللہم بارک لنا فی رجب و شعبان و بلغنا رمضان. اے اللہ تو ہمارے لیے رجب اور شعبان کے مہینے میں برکت عطا فرما اور ہم کو رمضان تک پہنچا دے. یہاں نبی کریم صلی اللہ تعالی علیہ وسلم گویا اس دعا کے ذریعے سے رجب کے چاند سے ہی ہماری ذہن سازی فرمانا چاہتے ہیں, بتلانا چاہتے ہیں کہ دیکھو ایک بڑا برکت والا مہینہ آ رہا ہے, آپ دعاؤں کا اہتمام کیجئے کہ اللہ تبارک تعالیٰ جب آپ رجب کا چاند دیکھ رہے ہیں اور اس مہینے کو آنے میں اب زیادہ فاصلہ نہیں رہا, دو مہینے ہی بیچ میں رہ گئے, تو ہمیں گویا اس بات کی تعلیم دی جا رہی ہے کہ آپ اس دعا کا اہتمام کیجئے کہ اللہ اس مہینے کی برکتیں ہم بھی پا لیں, ہمیں ہماری زندگیوں میں اتنی برکت عطا فرما دے. گویا زندگی مانگی جا رہی کائی کے لیے, رمضان کے انوار و برکات کو حاصل کرنے کے لیے یہ ذہن بنایا جا رہا ہے دو مہینے پہلے سے, کہ ایک مسلمان کے دل میں اس کی اہمیت پیدا ہو کہ دو مہینے بعد ایک ایسا مہینہ آ رہا ہے جو اللہ تعالیٰ کے ہاں اتنا عظمت والا برکت والا ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم ہمیں تاکید فرما رہے ہیں کہ آپ ابھی سے اس کی دعا کیجئے. جیسے کسی کے ہاں کوئی تقریب ہوتی ہے, کوئی اچھا موقع آنے والا ہوتا ہے تو دعا مانگی جاتی ہے, اللہ وہ موقع ہم بھی پالیں. کوئی آدمی بیمار ہوتا ہے یا عمرہ کے آخری گویا منزل سے گزر رہا ہے تو دعا کرتا ہے کہ مجھے اللہ اتنی زندگی دے کہ میں اپنے خاندان کے اندر فلاں جو موقع اچھا آ رہا ہے اس کو پالوں. کسی کے گھر میں کوئی تقریب ہے اور ساتھ میں کوئی بڑا ایسا سفر بھی ایمرجنسی کا پیش ہے جس کے متعلق اندیشہ ہے, پتہ نہیں اس سفر کی وجہ سے اس تقریب کے اندر شرکت کا موقع ملتا ہے یا نہیں, تو آدمی دل ہی دل میں دعائیں کرتا ہے کہ اللہ تعالیٰ ایسی شکل ہو کہ میں وہ تقریب بھی پالوں, اس میں شرکت بھی ہو جائے اور اس سفر کی وجہ سے اس میں کوئی رکاوٹ بھی نہ ہو. جیسے بوڑھی عورتیں ہوتی ہیں نا, تو وہ دعائیں کرتی ہے کہ اللہ ہمارے اس پوتے کو اتنی زندگی دے دے کہ میں اس کے نکاح کے زمانے کو پالوں. جب نکاح میں شرکت ہو جاتی ہے تو پھر اور دعا کرتی ہے کہ ذرا اس کے ہاں بچہ آ جاوے اور اس کے بیوی کی گود ہری ہو جائے, اس منظر کو بھی میں اپنی آنکھوں سے دیکھ لوں. دھیرے دھیرے اپنا ویزا بڑھواتی رہتی ہے. تو گویا ہمیں نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ماہ مبارک کی برکات کے لیے خاص طور پر اس دعا کا اہتمام کرنے کی تاکید فرمائی. اس سے آپ اندازہ لگا سکتے ہیں کہ رمضان المبارک کا کتنا زیادہ اہتمام تھا, خود اللہ تعالیٰ کے یہاں بھی کتنا ہے, نبی کریم صلی اللہ علیہ وسلم کے یہاں بھی. چنانچہ حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کی روایت جو آپ فضائل رمضان میں سنتے ہیں, حضرت شیخ نور اللہ عمر قدو نے ذکر کی ہے کہ جب شعبان کے آخری دن ہوتے تھے تو نبی کریم صلی اللہ علیہ وسلم یہ خطبہ دیا کرتے تھے, قد ازلکم شہر عظیم شہر مبارک شہر فی لیلت خیر من الف شہرین, کہ تم پر سایہ فگن ہے, آنے والا ہے ایک مہینہ تو بڑا برکت والا عظمت والا, اور اس مہینے میں ایک رات ایسی ہے جو ہزار مہینوں سے بہتر ہے. اللہ تبارک و تعالی نے اس امت کو نبی کریم صلی اللہ تعالی علیہ وسلم کے صدقے اور طفیل میں جن عظیم نعمتوں سے نوازا ہے ان میں ایک نعمت لیلۃ القدر کی بھی ہے. ایک مرتبہ حضرات صحابہ رضوان اللہ تعالی علیہ اجمعین کی مجلس میں اگلے نبیوں اور ان کی امتوں کی بڑی عمروں کا تذکرہ ہوا کہ ان کی عمریں 500, 700, 800 سال ہوا کرتی تھی اور وہ اللہ کی عبادت کرتے تھے, تو حضرات صحابہ رضوان اللہ تعالیٰ علی مجمعین نے بھی تمنا ظاہر کی کہ اللہ تعالیٰ ہمیں بھی ایسی طویل عمریں اگر عطا فرمائیں تو اپنی ان عمروں کو ہم اللہ تعالیٰ کی اطاعت اور فرما برداری اور عبادات کے اندر گزاریں. اس پر اللہ تبارک تعالیٰ نے یہ سورہ قدر نازل فرمائی جس میں ہے شب قدر کے متعلق کہ اس کو خیر من الف شہر، ہزار مہینوں سے بہتر ہے ایک آدمی ہزار مہینے یعنی 83 سال اور 4 مہینے تک اللہ کی عبادت کرے اور اس کو جو فضیلت حاصل ہوتی ہے اس ایک رات کی عبادت کے اندر اس سے زیادہ فضیلت. اگر کسی اللہ کے بندے کو ایسی 10 راتیں پوری زندگی میں نصیب ہو جائیں تو یوں سمجھیے کہ گویا 125 سال کی عبادت کا ثواب مل گیا. تو حقیقت میں گویا یہ ایک ایسا عجیب و غریب اللہ کی طرف سے دیا ہوا مہینہ ہے کہ اس کی ایک ایک رات اتنی قیمتی ہے. اسی کو نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اس میں ایک ایسی رات ہے اور اس کے روزوں کو اللہ تبارک تعالیٰ نے فرض قرار دیا اور اس کی تراویح کو جو ہے اس کے نفلوں کو اللہ تبارک تعالیٰ نے اس میں رات کے قیام کو اللہ تعالیٰ نے سنت قرار دیا. یہ روزے جو ہیں ایک مستقل فریضہ ہے. نماز کے بعد جو اسلام کا فریضہ ہے روزہ، یہ ایک ایسی عبادت ہے جو ہر مسلمان کے اوپر جو عاقل بالغ ہو چاہے مرد ہو عورت ہو کوئی بھی ہو اس کے اوپر ضروری قرار دیا گیا. اس کے لیے زکوٰۃ یا حج کی طرح کوئی خاص مال کی مقدار کا مالک ہونا بھی ضروری نہیں، بس اس کا عاقل بالغ اور مسلمان ہونا ان دونوں عبادتوں نماز اور روزے کے فرض ہونے کے لیے کافی ہے. تو بہرحال یہ روزہ والی عبادت اسی مہینے میں اللہ تبارک تعالیٰ کی طرف سے فرض کی گئی اور آگے نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اس میں کوئی آدمی اگر اللہ تعالیٰ کا قرب حاصل کرے نفل عبادت کے ذریعے سے تو اس کو فرض کے برابر ثواب ملتا ہے، اور ایک فرض کا ثواب 70 فرض کے برابر. گویا یوں سمجھیے کہ لوہا سونے کے بھاؤ بکتا ہے. سونے کے بھاؤ اگر آج اعلان ہو جائے ایک دن کے لیے کل لوہے کا بھاؤ سونے کے برابر ہوگا تو لوگ اپنے گھروں کے دروازوں کی یہ کڑیاں وڑیاں بھی توڑ تاڑ کر کے بیٹ ڈالیں گے کہ ابھی تو بیٹ ڈالو، سونے والا بھاؤ حاصل کر لو، بعد میں دیکھی جائے گی. سمجھا ہے کہ نہیں؟ تو یہاں گویا اس مہینے میں اللہ تبارک تعالیٰ کی طرف سے نفل کا ثواب فرض کے برابر اور ایک فرض کا ثواب 70 فرض کے برابر. اسی لیے اس کو گویا نیکیوں کا موسم قرار دیا گیا، سیزن. دیکھو ہمارے یہاں سیزن جو آتے ہیں نا مختلف چیزوں کے تجارت کے اعتبار سے، تو اس سیزن کے اندر خالی سیل بڑھتا ہے، بھاؤ وہی کا وہی رہتا ہے، لیکن یہاں تو سیل بھی بڑھے گا اور بھاؤ بھی بڑھے گا. یعنی گویا آپ کو اور دنوں میں جو ثواب ملتا ہے اس سے 70 گنا ثواب اس دن کے اس مہینے میں دیا جاتا ہے. اس سے آپ اندازہ لگا سکتے ہیں کہ رمضان المبارک کی کتنی قدر و قیمت ہے. یہی وہ مہینہ ہے جس میں قرآن پاک شہر رمضان الذی انزل فیہ القرآن، حضرات مفسرین نے لکھا ہے کہ اللہ تبارک تعالیٰ نے جتنی بھی آسمانی کتابیں ہیں وہ سب رمضان المبارک کے اندر نازل فرمائی. گویا اس مہینے کو اللہ تبارک تعالیٰ کے کلام کے ساتھ ایک خاص تعلق ہے. اسی لیے ہمارے اکابر کے یہاں رمضان المبارک کے معمولات میں قرآن پاک کی تلاوت کو بڑی اہمیت حاصل رہی. اپنے اکابر کو دیکھا کہ رمضان المبارک میں جہاں اور عبادتوں کا اہتمام کرتے ہیں تلاوت کا سب سے زیادہ اہتمام. بہت سے اکابر وہ رہے جو روزانہ ایک ایک یا اس سے زیادہ قرآن پاک کو ختم کرنے کا اہتمام کرتے رہے. تو گویا اس مہینے کو اللہ تبارک تعالیٰ کے کلام کے ساتھ ایک خصوصی تعلق ہے، اور اس میں اللہ تبارک تعالیٰ نے روزے والی جو عبادت فرض کی وہ عجیب و غریب. قرآن میں باری تعالیٰ فرماتے ہیں کتب علیکم الصیام کما کتب علی الذین من قبلکم، کہ تم پر روزے فرض کیے گئے جیسے تم سے اگلی امتوں کے اوپر فرض کیے گئے تھے. لعلکم تتقون، تاکہ تمہارے اندر کیا آوے؟ تقوی آوے. تقوی گویا تقوی جو بڑی اہمیت رکھتا ہے. قرآن پاک میں اللہ تبارک تعالیٰ نے جگہ جگہ اہل ایمان کو تقوی اختیار کرنے کا حکم دیا. گویا یہ فرض ہے. یہ تقوی یعنی اللہ تعالیٰ کی نافرمانی سے اپنے آپ کو بچانے والا مزاج. ایک مومن کا مزاج ایسا ہونا چاہیے کہ کسی حالت میں कहीं भी किसी जगह पर हो, दिन हो रात हो, घर में हो बाहर हो, तन्हाई में हो मजमे में हो, अंधेरे में हो उजाले में हो, किसी हाल में भी उससे अल्लाह तबरक तआला की नाफरमानी और मासियत का सुदूर होना नहीं चाहिए। इसी नाफरमानी से और मासियत से अपने आप को बचाना, इसका नाम क्या है? तकवा है। और ये तकवे के हुसूल का एक जरिया है कौन? रोजा। हजरत हकीमुल उम्मत नवरल्लाहु मरकदहु फरमाते हैं कि गोया एक छोटा सा ये तकवे का कोर्स है, इसलिए कि रोजे की हकीकत क्या है अहले इल्म जानते हैं कि फिका की किताबों में रोजे की जो तारीफ की गई है कि सुबह सादिक से लेकर गुरूब आफ्ताब तक रोजे की नीयत से अपने आप को तीन चीजों, खाने पीने और अपनी बीवी के साथ सोहबत करने से बचाना, इसका नाम क्या है? रोजा है। अब देखिए, एक मखसूस वक्त के अंदर अपने आप को आदमी जिन तीन चीजों से बचाता है, वो तीन चीजें क्या हैं? खाना पीना और अपनी बीवी के साथ सो, ये तीन काम वो हैं जो रोजे के अलावा और औकात में और रमजान के अलावा और दिनों और रात में कैसे हैं? हलाल हैं, जायज हैं। गोया अल्लाह को राजी करने के लिए जो एक जायज काम था उससे अपने आप को उसने क्या किया? बचाया, अल्लाह की खुशनुदी हासिल करने के लिए। तो इसी को रोजा कहा जाता है। और ये एक अजीब बात तो यह है कि दूसरी इबादतों का हाल तो यह, नमाज आप पढ़ेंगे कोई आदमी आपको देखेगा ये नमाज पढ़ रहा है, लेकिन अगर आपने रोजा रखा है तो जब तक कि आप किसी के सामने इजहार न करें कि मेरा रोजा है, घर के लोगों को भी पता नहीं चलेगा। हमारे अकाबिर में फुकाया हनाब में साहिब हिदाया का वाकया सारे अहले इल्म जानते हैं। हिदाया जो उन्होंने लिखी, जितना जमाना उसके अंदर मशगूल रहे, वो खाना घर से आता था, रोजा रखते थे और उस खाने को वो सदका कर देते थे। उतने सालों में जो किताब की तालीम मुकम्मल हुई, घर के लोगों को भी पता नहीं चला कि उन्होंने रोजा रखा था। तो रोजा एक ऐसी इबादत है कि किसी को उस इबादत का पता नहीं चलता, ये खालिस अल्लाह के लिए। उसमें गोया इसीलिए कुरान बारी ताला फरमाते हैं, अस्सौमु ली वाना अज्जी भी, रोजा मेरे लिए और मैं उसका बदला दूंगा। रोजे का सवाब भी अल्लाह ताला इतना देंगे किसी को मालूम नहीं, फरिश्तों को भी मालूम नहीं। तो बहरहाल ये इबादत जो है रोजा, एक ऐसी अजीब व गरीब इबादत है कि उसको फरिश्ते भी अंजाम दे सकते नहीं। फरिश्ते रुकू करेंगे, सद्दा करेंगे, नमाज पढ़ेंगे, रोजा नहीं रख सकते। क्यों? इसलिए कि रोजा की हकीकत तो क्या है? अपने आप को भूख के बावजूद क्या रखना? खाने से रोकना, प्यास के बावजूद खाने से रोकना, और औरत की तरफ अपनी बीवी की तरफ शहवत के बावजूद अपने उस तकाजे को पूरा करने से रोक। अब फरिश्तों के अंदर न भूख है न प्यास है न औरत की तरफ तकाजा है, तो वो इस इबादत को कहां अदा कर सकती? ये एक ऐसी इबादत है कि उसको इंसान ही अदा कर सकता है। हजरत जिब्रील चाहें तो रोजा नहीं रख सकती, इसलिए कि रोजा रखने के लिए जो सलाहियत दरकार है वो फरिश्तों के अंदर मौजूद नहीं। इसीलिए उलमा ने लिखा है कि जन्नत की नेमतों से फायदा भी इंसान ही उठाएंगे, फरिश्ते नहीं उठाएंगे। जन्नत के अंदर जो नेमतें हैं, खाने की, पीने की, सुनने की और ये अपनी शहवत जो है पूरी करने की हूरों वगैरह से, अब ये तकाजे, खाने का तकाजा, पीने का तकाजा, औरत का तकाजा फरिश्तों में तो है ही नहीं। तो जन्नत की नेमतों से कहां फर्क? हर नेमत से फायदा उठाने के लिए उसके मुनासिब सलाहियत की जरूरत होती। आप दस्तरखान पर बैठे हुए हैं, दस्तरखान में आपके सामने प्लेटों में, प्याले में सूप खाना वगैरह रखा हुआ है, तो क्या वो प्याले और प्लेटें उस सूप और खाने की लज्जत को महसूस करती हैं? हालांकि वो अपने अंदर इस खाने को लिए हुए हैं, लेकिन चूंकि उनमें इस खाने की लज्जत को महसूस करने के लिए जो सलाहियत दरकार है वो है नहीं। आप खाएंगे तो आपको उसकी लज्जत महसूस होगी, आप उस खाने को अपने मुंह में रखेंगे तो आप उसका मजा पाएंगे, लेकिन प्याला अपने अंदर उस खाने को लिए हुए है तो उसको उस खाने की लज्जत का एहसास नहीं होगा। कोई एक बढ़िया किस्म का लतीफा जिसको समझने के लिए जरा जो है अकल को भी वर्जिश की जरूरत पेश आवे, अगर आप इस मजलिस में बयान किया जाए और यहां कोई बेवकूफ आदमी बैठा हो या गधा हो, तो क्या उस लतीफे से लज्जत हासिल करेगा? नहीं। इस लतीफे को, की लज्जत को पाने के लिए जो समझ दरकार है, जो सूझबूझ दरकार है वो उसके अंदर मौजूद नहीं है। तो गोया जन्नत की नेमतों से फायदा उठाने के लिए सलाहियत अल्लाह ने किस में रखी है? इंसान फरिश्ते होंगे वहां, उनकी ड्यूटियां हैं जन्नत के अंदर मुख्तलिफ कामों को अंजाम देने के लिए। वो वहां होने के बावजूद उनको जन्नत की नेमतों से कोई फायदा पहुंचेगा? फायदा तो इंसान ही उठाएंगे। तो गोया मैं अर्ज कर रहा हूं कि रोजा एक ऐसी इबादत है जिसको इंसान ही अंजाम दे सकता है। और कुरान पाक में बारी ताला फरमाते हैं कि इसकी वजह से तकवा आता है। तकवा हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि देखो तकवे का हासिल क्या है, कि आदमी के दिल में एक तकाजा पैदा हो गुनाह का, शहवत का, और आप अपने उस तकाजे को, नफ्स के तकाजे को अल्लाह को राजी करने के लिए, एक औरत जा रही है पराई, पराई औरत के देखने का आपके दिल में पैदा तकाजा पैदा हुआ, शहवत पैदा हुई। अब आप ये सोच करके कि मुझे अल्लाह ताला ने इस अजनबी औरत को देखने से मना फरमाया, कुरान में बारी ताला का हुक्म है कुल लिल मुमिनीन यगुद्दु मिन अबसारिहिम वयहफ़ज़ु फुरूजहुम, ये ईमान वालों से कह दीजिए कि आप अपनी निगाहों को नीचा रखें, अपनी शर्मगाहों की हिफाजत करें। तो गोया ये हुक्म अल्लाह का सामने रखकर आदमी के दिल में ख्वाहिश होने के बावजूद वो अपने आप को उस औरत को देखने से रोके, ये क्या हुआ? तकवा, यही अल्लाह के हुक्म को पूरा। अब अगर किसी के अंदर जो है ख्वाहिश नहीं है ऐसी, और या ये सलाहियत नहीं, एक आदमी अंधा है, अंधा आदमी अगर आपको यूं कहे कि अल्हम्दुलिल्लाह आज तक मैंने बदनिगाही नहीं की है? तो आप क्या कहेंगे? अरे भाई तेरे अंदर देखने की सलाहियत ही नहीं है, बदनिगाही करना चाहे तो भी कर सकता। एक समांखा आदमी जिसको आंखें दी है उसमें गोया दिल में तकाजा भी है, बदनिगाही के लिए सलाहियत भी मौजूद है, अल्लाह से डर कर अल्लाह के हुक्म को मान करके वो अपने आप को इससे बचाए, वो है कमाल की चीज। तो गोया अल्लाह ताला ने इंसान के अंदर ये गुनाहों के तकाजे, शहवतें, ख्वाहिशात रखी, आदमी अपनी इन ख्वाहिशात के ऊपर रोक लगाता है काय किसके लिए? अल्लाह को राजी करने के लिए। इसी पर अल्लाह ताला खुश होकर उनको जो है बहुत बड़ा अजर अता फरमाते हैं। तो हजरत रहमतुल्लाह अली फरमाते हैं हजरत के मुहम्मद ये तकवा क्या है, ये रोजा क्या है? ये रोजा भी गोया तकवे का एक छोटा सा कोर्स है कि आदमी सुबह से लेकर शाम तक इन चीजों से, किन चीजों से, जो उसकी तबीयत चाहती है, खाना पीना और अपनी शहवत को अपनी बीवी के जरिए से पूरा करना, उनको छोड़ता है काय के लिए? अल्लाह के लिए, अल्लाह के खातिर छोड़ता है। देखिए गया गुजरा मुसलमान कितना ही गुनहगार हो, सारी दुनिया उसको बदमाश कहती है, गुंडा कहती है, लेकिन अगर एक मरतबा वो नीयत कर ले कि मेरा आज रोजा, जब वो रोजे की नीयत कर लेगा ना, तो घर में बैठा हुआ है और घर के अंदर कमरे का दरवाजा बंद है, फ्रिज के अंदर जो है ठंडा जो है वो ये रखा हुआ है, क्या कहते हैं, जूस रखा हुआ है, लेकिन वो इतना, सारी दुनिया उसको भले गुनहगार समझती हो लेकिन वो भी उसको हाथ लगाएगा? वो अगर पी ले चुपके से और शाम को इफ्तारी के दस्तरखान पर आस्तीन चढ़ाकर आ जाए वट के साथ, तो कोई उसको रोक सकता? सारी दुनिया ये समझे कि रोजे से, लेकिन वो नहीं, वो यूं सोचता है जिस अल्लाह को राजी करने के लिए मैंने ये नियत की है वो मुझे देगा। तो गोया हर वक्त रोजे के अंदर गए गुजरे मुसलमान के दिलो दिमाग में भी ये तसव्वुर कायम रहता है कि मुझे अल्लाह देख रहा है। इसीलिए कोई ऐसी चीज जो रोजे के मुनाफी है, यानी खाना पीना या रोजे को तोड़ सकती है, ऐसी चीजों का वो इर्तिकाब करता नहीं। हजरत रहमतुल्लाह अली फरमाते हैं बस यही तसव्वुर अल्लाह ताला हमें कायम करवाना चाहते हैं कि जब आप रोजे की हालत में ये सोच कर कि अल्लाह मुझे देख रहा है, खाना जो रोजे के अलावा में और रमजान के अलावा 24 घंटे हलाल था उसको क्या कर रहे हैं, उससे अपने आप को बचा रहे हैं, पीना जो रोजे के अलावा और रमजान के अलावा हर वक्त हलाल है, बीवी आपकी जिससे सोहबत आपके लिए हलाल है, लेकिन आप अल्लाह के राजी करने के लिए अपने आप को इन चीजों से बचा रहे हैं। तो जब अल्लाह को राजी करने के लिए आपने वो काम जो और औकात में हलाल थे उनको आपने छोड़ दिया, तो जो काम हराम है खाली दिन में नहीं बल्कि 24 घंटा और रमजान में नहीं बल्कि 12 महीने, उनको तो बतरीके औला आदमी को क्या करना चाहिए, छोड़ना चाहिए। गोया इस तरह अल्लाह ताला हमें गुनाहों को छुड़वाने की प्रैक्टिस करवाना चाहते हैं। यही तो तकवा हुआ। ये मैं ये अर्ज कर रहा था ना कि आदमी जब रोजे की नीयत कर लेता है तो फिर कभी वो उसके खिलाफ करता नहीं, कैसा ही गुनहगार क्यों ना हो। एक अंग्रेज के जमाने में हिंदुस्तान में एक ICS इंडियन सिविल सर्विसेज में काम करने वाले बड़े ऑफिसर कुदरतुल्ला शिहाब, कश्मीरी नस्ल थे उनका, बाकायदा उन्होंने आप बीती शिहाब नामा करके बड़ी जखीम किताब है, छपी है, वो अजीब व गरीब किताब है, उसमें बड़े उन्होंने एक वाकया लिखा। वो जो है ना अंग्रेज के जमाने में ICS ऑफिसर थे, यानी वो हजरात जो हुकूमत के निजाम को चला रहे हैं, चलाने वाले उस निजाम के अंदर काम करने वाले, इनको ICS ऑफिसर कहते हैं। तो वो अंग्रेज के जमाने में वहां यही काम करते हैं। आजादी के बाद वो पाकिस्तान मुंतकिल हुए और वहां भी उन्होंने बहुत से वजीर वज़राए आजम के लिए काम किया और पाकिस्तानी हुकूमत की तरफ से बाज मुल्कों में वो सफीर भी रहे। तो हॉलैंड के भी वो सफीर पाकिस्तान की तरफ से रहे। अपना वाकया बयान करते हैं कि एक मरतबा जिस जमाने में मैं हॉलैंड में सफीर था, तो एक मरतबा एक बाग के अंदर मैं सैर व तफरी के लिए, चहलकदमी के लिए गया हुआ था। एक कुर्सी पर बैठा हुआ था फलाट पर, वहां मैंने एक आदमी की आवाज सुनी, कोई सूरह रहमान बहुत उम्दा तरीके से पढ़ता है। कब मैंने घूम करके देखा तो एक गोरा डच जो है वह एक कुर्सी पर बैठा हुआ बहुत अच्छे आवाज में उम्दा तरीके से सूरह रहमान की तिलावत करता था। तो कब मैं उसके पास जाकर के सलाम किया। पहले तो उन्होंने ये लिखा है कि वैसे तो गोरे सभी जो हैं इस्लाम के मामले में बड़े तासुब रखते हैं बहुत ज्यादा, उसमें भी ये डच जो हैं वो अपने तासुब में सबसे बड़े हुए। देखो इनके यहाँ इंसानी आजादी को बड़ी अहमियत हासिल है। इनके यहाँ जब कोई बच्चा पैदा होता है तो उस बच्चे के लिए जो फार्म भरा जाता है पैदाइश का, तो बर्थ फार्म, तो उस फार्म के अंदर खाना पूरी होती है, बच्चे के माँ का नाम, बाप का नाम, जगह का नाम, वक्त का नाम और उस बच्चे का नाम, और साथ में ये भी कि उसका मजहब क्या है। तो क्या ये डच लोग जो हैं जब ये बर्थ फार्म भरते हैं तो बच्चे का मजहब नहीं लिखते, क्योंकि अगर ये लिख दें माँ बाप कि इनका मजहब ईसाई है तो उसका मतलब ये हुआ कि मजहब के मामले में माँ बाप ने जबर किया, काय के ऊपर, बच्चे के ऊपर, उसके तो वो तो आजादी के कायल है। तो क्या हम अपनी तरफ से उसका मजहब मुतय्यन करते नहीं, वो खाना खाली रखते हैं और उसमें यूं लिखते हैं कि बच्चा बड़ा होने के बाद समझदार जब होगा खुद अपनी मर्जी से जो मजहब इख्तियार करे, लेकिन साथ में एक जुमला लिखते हैं सिवाय इस्लाम के, सिवाय इस्लाम के, गोया इस्लाम के साथ उनको इतना ज्यादा तासुब। तो वो कहते हैं कि मैंने देखा कि ये कुरान सूरह रहमान की तिलावत कर रहा है, मैंने जाकर के उससे सवाल किया, सलाम किया, उसने सलाम का जवाब दिया। मैंने पूछा आप कौन, उसने कहा मेरा नाम अब्दुल रहमान है। तो कहा आप मुसलमान है, इन्होंने कहा, उसने कहा जी हाँ मुसलमान। इन्होंने पूछा आप कैसे इस्लाम लाए, तो उसने जवाब में कहा कि मैं स्टीमर के अंदर जो है वो स्टीमर कैप्टन था, हमारा स्टीमर एक मरतबा कराची की बंदरगाह पर सख्त गर्मी के जमाने में जुलाई जून के जमाने के अंदर माल लोड कर रहा था और कहा मजदूर माल लाद रहे थे, स्टीमर के अंदर ला रहे थे, सख्त गर्मी और बहुत ज्यादा गया प्यास का एहसास। तो कहते उन मजदूरों की हालत पर रहम आई, मुझे रहम आया और मैंने कहा इनको पानी पिलाओ। तो पानी जब दिया गया तो अक्सर मजदूरों ने पानी पीने से इनकार किया। तो मैंने कहा भाई क्या बात है, कहा रोजे से है। कहा मुझे उनमें से एक बूढ़ा आदमी था, बहुत ज्यादा उसके बुढ़ापे और कमजोरी को देखकर मुझे ऐसा तरस आया, मैं उसको लेकर अपने कैबिन में ले गया। कैबिन में जा करके कैबिन का दरवाजा बंद कर दिया, फ्रिज में से जो है वो जूस का ये निकाल कर और गिलास में डालकर उसको कहा ले, तो उसने इनकार किया। तो मैंने उसको कहा कि भाई पी ले, ये दरवाजा को मैंने बंद किया था, इशारा किया, वो तो कर, मैं उसकी जबान नहीं जानता था, वो मेरी जबान नहीं जानता था, इशारे से मैंने कहा कि यहां कोई देख नहीं रहा। तो वो यूं उंगली यूं करके उसने मुंह फेर लिया, मेरी बात सुनने से इनकार कर दिया। तो मैंने सोचा कोई ताकत है जो उसको इस तन्हाई के अंदर भी इस पानी इस जूस को पीने से क्या कर रही है, रोक रही। बस का यही चीज मेरे दिल पर सर कर गई और मैंने इस्लाम को कबूल किया। तो हकीकत तो यह है कि ये रोजा जो है ना, ये रोजे क्या, मैंने कहा ना कि बड़े से बड़ा गुनहगार आदमी भी रोजा जब रखेगा तो वो ये सोचता है कि मैंने जिस जात को राजी रखने के लिए रोजा रखा है वो मुझे देख रही है। चुनांचे वो किसी हाल का, चाहे कितनी सख्त गर्मी हो और गर्मी की शिद्दत की वजह से प्यास लगी हुई हो, हलक में कांटे पड़ रहे हो और वो आसानी के साथ चुपके से पानी पी सकता है तो भी वो पिएगा नहीं। इसी को अल्लाह ताला फरमाते हैं अस्सौमुली वाना अज़ी बही, कि मैं रोजा मेरे लिए है और मैं उसका बदला दूंगा। वाकया यह है, हजरत थानी अब्दुल्लाह फरमाते हैं कि भाई जब तुम रोजे के अंदर इसको इतने मजबूती के साथ कायम रहते हो, हालांकि रोजे में जिन चीजों को छोड़ा जा रहा है वो क्या है, खाना पीना और अपनी बीवी के साथ सोहबत, ये वो तीन काम है जो रोजे के अलावा हलाल है, लेकिन अल्लाह को राजी करने के लिए तुम इन कामों को छोड़ते हो। तो भी जरा सोचो ना कि जिन कामों को अल्लाह तबरक तआला ने हराम करार दिया और वो रोजे ही के नहीं बल्कि पूरा 24 घंटे और 12 महीने, उनसे तो अपने आप को बतरीके औला क्या करना चाहिए, रोकना चाहिए। तो बहरहाल ये जो कुरान में कहा गया लअल्लकुम तत्तकून, ताकि तुम्हारे अंदर तकवा आवे, तो गोया तकवे का जो खुलासा है और तकवे की जो हकीकत है, अगर आप गौर करें और किसी आदमी के दिल में ये कैफियत पैदा हो जाए कि मुझे अल्लाह देख, जैसे कि रोजे की हालत में वो आदमी हर आदमी सोचता है कि मुझे अल्लाह देख रहा है, मैं अगर पानी पी लूंगा तो अल्लाह को अल्लाह देख रहा है, मैं खाना खा लूंगा अल्लाह देख रहा है, मुझे अल्लाह को राजी रखने के लिए अमल मैंने ये किया है, मुझे इसके बचना है। तो जिस तरह ये कैफियत उसने रोजे की हालत में अपने अंदर पैदा की, अगर ये कैफियत वो 24 घंटे के लिए और 12 महीने के लिए हराम कामों के सिलसिले में पैदा कर ले तो इसी का नाम क्या है, तकवा है। तो ये रोजे का अल्लाह तबरक तआला ने रोजे को जो फर्ज करार दिया, ये दरअसल हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि तकवे का एक मुख्तसर निसाब है। तो ये रमजान मुबारक के अंदर जो मुख्तलिफ इबादतें अंजाम दी जाती हैं उनमें एक अहम इबादत क्या है, रोजा है। रोजे के जरिए से हमारा नफ्स जो है ना वो कंट्रोल में आता है, नफ्स भी और शैतान भी दोनों, इसलिए कि ये नफ्स के अंदर कुव्वत बहीमियत पाई जाती है, जानवरों वाली सिफत, और जो है कुव्वत दरिंदों वाली सिफत भी पाई जाती है, और ये भूख और प्यास, ये दोनों भूख और बेदारी दोनों चीजें ऐसी हैं जो आदमी की इस जानवरों वाली इस सिफत क्या को कंट्रोल करती है। ये जितने भी दरिंदे होते हैं, जैसे शिकार के लिए कुत्ते को जब सिधाया जाता है, ट्रेन करते हैं, तो उस कुत्ते को ट्रेन करने के लिए ट्रेन करने वाले उसको एक तो भूखा रखते हैं और दूसरा जो है उसको बेदार रखते हैं। तो बेदारी और भूख की वजह से उसकी ये जो कुव्वत बहीमियत जो है और कुव्वत सबोईयत दरिंदे वाली सिफत वो कंट्रोल में आती है। ये सर्कस के अंदर जो दरिंदों के जरिए से खेल कराए जाते हैं, तो इन दरिंदों को जब ट्रेन किया जाता है तो उसमें भी यही दो तरीके अपनाए जाते हैं। तो अल्लाह तबरक तआला ने रोजे के अंदर जो है हमें भूखा रखा, और रमजान के अंदर तरावीह को भी सुन्नत करार दिया। ईशा के बाद जब आप तरावीह पढ़ाएंगे तो तरावीह जब आप 20 रकात पढ़ेंगे तो उसमें भी कम से कम क्या है, एक घंटा डेढ़ घंटा इतनी देर आदमी को बेदार रखा गया। तो ये नफ्स के ऊपर एक शाख गुजरता है। तो ये नफ्स जो है शैतान का दुश्मन है ना, उसको कंट्रोल करने का काम रोजा करता है और शैतान को भी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है इन शैतान यजरी मिनल इंसान मजरद दम अला फसुद्दु मजारी है बिलजू, के शैतान इंसान के जिस्म में खून की तरह गर्दिश करता है, उसके रास्तों को तुम भूख के जरिए से बंद करो। रोजे से जितना वो काबू में आ सकता है कोई और नहीं। तो बहरहाल ये रोजा वाली इबादत, रात को फिर तरावी, और इसी तरीके से इस महीने के अंदर आदमी को कुरान की तिलावत का एहतमाम करना चाहिए, एतिकाफ का एहतमाम करना चाहिए, और रोजे की हिफाजत के लिए जैसा कि उलमा ने लिखा है कुतिबा अलैकुमुस्सियाम, कि तुम पर रोजे फर्ज किए गए, यानी तुम्हारी बॉडी के ऊपर। हमारी बॉडी के अंदर आंखें भी आती हैं, कान भी आते हैं, जबान भी आती हैं। तो कान का रोजा यह है कि उससे आप गाना न सुने, कोई ऐसी चीज जिसको अल्लाह ताला ने हराम करा। बहुत से लोग रोजा रखते हैं और रोजा गुजारने के लिए दिन भर मुसीकी सुनते रहते हैं। بہت سے لوگ روزہ رکھتے ہیں اور روزہ کا وقت گزارنے کے لیے دن بھر ٹی وی دیکھتے رہتے ہیں, یہ روزہ کیا ہوا؟ یہ تو آپ نے الٹ دیا مسئلہ. اس لیے آنکھ کو گناہوں سے بچانا, کان کو گناہوں سے بچانا, زبان کو گناہوں سے بچانا, جسم کے دوسرے اعضاء کو گناہوں سے بچانا, جب تک کہ یہ نہیں ہوگا وہاں تک روزے کا جو فائدہ تقویٰ ہے نا وہ حاصل نہیں ہوگا. ہمارے اکابر میں حضرت مولانا شاہ براء الحق صاحب نور اللہ مرقدہ فرمایا کرتے تھے کہ بھئی دیکھو آپ روزے کے اندر ان چیزوں سے اگر اپنے آپ کو بچاؤ گے نہیں تو روزے کا جو مقصد ہے تقویٰ آنا وہ حاصل نہیں ہوگا. جیسے کہ آپ نے اپنے کمرے کے اندر آپ نے یہ رکھا ٹھنڈا کرنے والا, اے سی رکھا, اے سی مشین, اب آپ اے سی چلا رہے ہیں لیکن آپ نے کمرے کے دروازے کھڑکیاں بند کی نہیں ہیں, تو 24 گھنٹہ اے سی فل چلاؤ گے تو بھی کمرہ ٹھنڈا ہونے والا نہیں ہے. ایک کھڑکی بھی اور تھوڑا سا سوراخ بھی کھلا رہ گیا تو کمرہ ٹھنڈا نہیں ہوگا. کیوں؟ اس لیے کہ ٹھنڈا ہونے کے لیے شرط ہے کہ آپ ان دروازوں کو بند کرو. تو اسی طرح روزہ رکھنے کے ساتھ ساتھ یہ کھڑکیاں جو ہیں نا, آنکھ کی کھڑکی, کان کی کھڑکی, زبان کی کھڑکی, ان ساری کھڑکیوں کو جب تک بند نہیں کریں گے وہاں تک روزے کا جو مقصد ہے تقویٰ وہ حاصل ہونے والا نہیں ہے. تو بہرحال اللہ تبارک تعالیٰ نے یہ مبارک مہینہ جو ہمیں عطا فرمایا ہے, ضرورت ہے کہ اس کی قدر کی جائے. ہمارے بزرگوں کے ہاں اس کا بڑا اہتمام رہا اور خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم بھی اس کی تاکید فرماتے تھے. دراصل یہ مہینہ جو ہے نا ہمارے صلاحیتوں کو, ہمارے اس کو گویا چارجنگ کرنے کے لیے, ہمارے دل کی چارجنگ کے لیے ہے. آپ دن بھر جو ہے موبائل کو استعمال کریں اور رات کو اگر چارجر میں نہیں رکھیں گے تو دوسرے دن موبائل کام کرے گا نہیں. اس لیے چارجنگ ضروری ہے. ہمارے حضرت مولانا علی میاں صاحب نور اللہ مرقدہ, حضرت شیخ مولانا زکریا صاحب رحمۃ اللہ علیہ کے یہاں رمضان جب ہوتا تھا, کئی رمضان اللہ تعالیٰ نے گزارنے کی سعادت عطا فرمائی, تو جب ویسے تو وہاں روزانہ 9-10 بجے حضرت مولانا عبید اللہ صاحب رحمۃ اللہ علیہ کا بیان ہوتا تھا, لیکن کوئی بڑا آتا تھا اور جیسے حضرت جی آ گئے یا اسی طرح حضرت مولانا علی میاں صاحب آ گئے اور اس طرح کا, تو ان کا بیان حضرت رکھواتے تھے. حضرت مولانا علی میاں صاحب رحمۃ اللہ علیہ ایک مرتبہ تشریف لائے تو انہوں نے کہا بس یہ ہمارے دل کی بیٹری کے چارجنگ کا زمانہ ہے. سال بھر جو ہم نے اپنے آپ کو مشغول رکھا کاروبار کے اندر, ویسے تو اللہ تبارک تعالیٰ نے انسان کو پیدا کیا اپنی عبادت کے لیے, وما خلقت الجن والانس ليعبدون, اب اس کا تقاضا تو یہ تھا کہ اللہ تعالیٰ کی طرف سے ہم پر پابندی لگائی جاتی کہ 24 گھنٹے مشغول رہو. کس کے اندر؟ عبادت کے اندر. تم کو اسی کے لیے تو پیدا کیا ہے, جس کام کے لیے پیدا کیا تم کو اسی میں مشغول ہے. یہ تو اللہ تعالیٰ کا کرم ہے کہ اس نے چند عبادتیں فرض کی, 5 وقت کی نماز فرض کی اور کہا کہ ان 5 وقت کی نماز کے علاوہ اوقات کو آپ اپنے دکان میں, اپنے کاروبار میں, اپنی تجارت میں استعمال کر سکتے ہیں. لیکن جیسے انسان کی عادت ہے کہ انگلی دے تو پہنچا پکڑ لیتا ہے نا, تو اللہ تعالیٰ نے یہ جو ہمیں چھوٹ دی کاروبار کی تو ہم ایسے مشغول ہوئے کاروبار میں کہ ہم نے نمازوں کو بھی چھوڑنا شروع کر دیا, نتیجہ یہ ہوا. تو حقیقت تو یہ ہے, یہ کاروبار کی مشغولی کی وجہ سے ہمارے قلب کے اندر میل آ جاتا ہے. جو لوگ فیکٹریوں کے مالکین ہیں وہ جانتے ہیں کہ فیکٹری سال بھر جب چلتی ہے نا تو سال کے کچھ 2-4 دن, ایک دن سال میں ایک وقت ایسا آئے گا کہ فیکٹری بند کر کے اس کی جو پارٹس ہے مشینیں کھول کر کے اس کی صفائی کی جاتی ہے, اس کی اوور ہالنگ, اس کی سروس کی جاتی ہے. ہر مشین کی سروس ہوتی ہے. سروس اگر نہیں کریں گے تو وہ مشین کام کرنا چھوڑ دے گا, بیکار ہو جائے گا. تو ایسے ہماری سروس کے لیے اور ہماری چارجنگ کے لیے, دین ہمارے قلب کی چارجنگ کے لیے اللہ تعالیٰ نے رکھا ہے کائی کا مہینہ, رمضان کا. اسی لیے حضرت شیخ رحمۃ اللہ علیہ فضائل رمضان میں فرماتے ہیں کہ بھائی دیکھو تمہاری کوشش یہ ہونی چاہیے کہ اس پورے مہینے میں آپ اللہ کی عبادت میں مشغول رہیں. خاص کر کے جو لوگ اپنا ذاتی کاروبار رکھتے ہیں وہ تو کسی کے نوکر نہیں ہیں, اپنے اوقات کا ایسا نظام بنائیں کہ اس میں وہ اللہ کی عبادت میں مشغول رہیں. اور جو ملازم ہیں ان کو بھی اگر چھٹی مل جاتی ہے, پہلے زمانے میں ہمارے یہاں معمول یہی تھا کہ لوگ جو ہے رمضان میں چھٹیاں لے کر اللہ والوں کے یہاں رمضان گزارا کرتے تھے تاکہ اس رمضان کو کما حق کو گزارنے کے نتیجے میں سال بھر اللہ تعالیٰ کے ساتھ تعلق قائم رہے. تو شاہ عبدالعزیز صاحب دہلوی رحمۃ اللہ نے لکھا ہے کہ رمضان کا اثر پورے سال پر ہوتا ہے. آپ رمضان جیسا گزاریں گے, رمضان میں اللہ تعالیٰ کی اطاعت و فرما برداری کا اہتمام کریں گے، رمضان میں آپ عبادات کا اہتمام کریں گے، رمضان میں آپ گناہوں سے بچنے کا اہتمام کریں گے، تو اس کی برکت یہ ہوگی کہ سال بھر اللہ تعالیٰ آپ کو عبادت کی توفیق عطا فرمائیں گے، گناہوں سے بچنے کی توفیق عطا فرمائیں گے. اور جو آدمی رمضان کو جو ہے مس یوز کرے گا غلط، تو پھر اس کی وجہ سے سال بھر اللہ کی اطاعت سے. تو رمضان کا مہینہ پورے سال پر اثر انداز ہوتا ہے، جمعہ کا دن پورے ہفتے پر اثر انداز ہوتا ہے. آپ جمعہ کا دن جس طرح گزاریں گے، اللہ کی اطاعت میں، فرما برداری میں، اور نیکی کے کاموں میں، گناہ سے بچنے میں، تو اس کی برکت سے اللہ تعالیٰ پورے ہفتے آپ کی حفاظت فرمائیں گے. اور حج آدمی کی پوری زندگی پر اثر انداز ہوتا ہے. تو بہرحال میں یہ عرض کرنے جا رہا تھا کہ ہمارے بزرگوں کے ہاں رمضان کو بڑے اہتمام کے ساتھ گزارا جاتا تھا، اسی لیے کہ یہ اللہ نے موقع دیا ہے اور اس کے ذریعے سے آدمی اپنا تعلق اللہ تعالیٰ کے ساتھ قائم کرتا ہے. ہمیں بھی اللہ جو یہ رمضان کا مہینہ آ رہا ہے، ہم میں سے ہر ایک یہ طے کر لے. ہمارا حال کیا ہوتا ہے؟ کثرت سے رمضان کی اندر اللہ کی تلاوت، قرآن کی تلاوت، تو اب بعض لوگ طے کر لیتے ہیں ایک پارہ پڑھ لیا، جیسے بہت بڑا تھی ہمارا، میں نے ایک پارہ پڑھ لیا، بس بند کر کے بیٹھ گئے. ارے بھائی، پڑھتے رہو جتنا تم سے پڑھا جا سکتا ہے، بند کر کے کائے کو بیٹھتی ہو؟ ٹی وی دیکھنے سے تو کبھی اگتا تھے نہیں، اور قرآن پڑھنے سے اگتا جاتے ہو. گناہ کے کاموں سے تو کبھی اگتا تھے نہیں، نیکی کا کام کر کے اگتا تھے کیوں؟ تو بہرحال ہمیں رمضان کے مہینے کو مختلف طریقوں سے عبادت میں مشغول رکھنے کی ضرورت ہے. قرآن کی تلاوت کی شکل میں، تسبیحات کی شکل میں، نوافل کی شکل میں. گویا آدمی کی طبیعت ایک ایسی ہے بنی ہوئی کہ وہ ایک کام مسلسل کرتا ہے تو اس میں اگتا. بریانی زیادہ بھی روزانہ ملے تو چار دن کے بعد آپ کہیں گے کڑی کھچڑی لاؤ. بھائی بریانی کا نہیں، بریانی اب نہیں چلتی، کڑی کھچڑی کے بغیر چلے گا نہیں. تو بہرحال یہ آدمی کا مزاج ہے. تو عبادات کے اندر بھی ایک عبادت نہیں، اللہ تعالیٰ نے بیسیوں قسم کی عبادتیں رکھی ہیں. آپ اس رمضان کے مہینے کو عبادت میں گزاریے، مختلف عبادتیں، کبھی قرآن کی تلاوت ہو رہی ہے، کبھی تسبیح پڑھی جا رہی ہے، کبھی دعا مانگی جا رہی ہے، کبھی فلاں کام کیا جا رہا ہے. اس طرح گویا پورے مہینے کو اللہ کی عبادت میں مختلف شکلوں میں گزار کر کے اللہ اس مہینے کا حق ادا کرنے کی ضرورت ہے. اور خاص طور پر طے کر لیجیے، وعدہ کیجیے کہ اس مہینے میں ہماری ذات سے ایک گناہ بھی صادر نہیں ہوگا. یہ طے کر لو، چاہے آپ قرآن 10 ختم کرو یا نہ کرو، ایک قرآن ختم کرو نہ کرو، لیکن یہ طے کر لو کہ یہ آنے والا رمضان کا مہینہ ہم اس طرح گزاریں گے کہ ہم کسی ایک گناہ کا بھی ارتکاب نہیں کریں گے. دیکھو پھر اس کی کیسی برکات ہوتی ہیں. اللہ تعالیٰ ہم سب کو اس کی توفیق اور سعادت عطا فرمائے. دعا کر لیجیے. سبحانک اللہم و بحمدک و تبارک اسمک و تعالی جدک و لا الہ غیرک، اللہم صلی و سلم و بارک علی سیدنا و مولانا محمد و علی آل سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا. ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا هب لنا من أزواجنا وذرياتنا قرة عين واجعلنا للمتقين إماما. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اے اللہ، تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ، تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. اے اللہ، آنے والے اس ماہ مبارک کو جس طرح گزارنے کی تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے تاکید فرمائی ہے اور تیرے نیک بندوں نے جس طرح اس کو گزار کر بتلایا، اے اللہ اس کے مطابق گزارنے کی توفیق عطا فرما. اے اللہ، اس مہینے کو ہماری شہوتوں کی اور غفلتوں کی نظر ہونے سے بچا لے. اے اللہ، ہمیں توفیق عطا فرما کہ اس کی زیادہ سے زیادہ قدردانی کرتے ہوئے اس پورے مہینے میں ہم تیری طرف رجوع اور انابت کی کیفیت میں رہیں، اور ہر چھوٹی بڑی معصیت سے اے اللہ تو ہماری پورے پوری حفاظت فرما. ہم ہم سب سے راضی ہو جا، ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسوں کو تو رہائی نصیب فرما، جو جس مصیبت میں گرفتار ہے اسے نجات عطا فرما۔ حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو، اے اللہ اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما۔ اے اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما۔ اے اللہ یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما، جو مانگا وہ بھی عطا فرما، مانگنے سے رہ گیا وہ بھی عطا فرما، آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے، اب بھی اور آئندہ بھی محروم نہ فرما۔ ربنا جینا کا تائبین، فلا تردنا خائبین، ربنا تقبل منا انک انت السمیع العلیم، فتب علینا انک انت التواب الرحیم۔ صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتک۔